السلام على عباده الذين اصطفى، أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. للرجال نصيب مما ترك الوالدان والأقربون وللنساء نصيب مما ترك الوالدان والأقربون مما قل منه أو كثر نصيبا مفروضا وإذا حضر القسمة أولو القربى واليتامى والمساكين فارزقوهم منه وقولوا لهم قولا معروفا وليخشى الذين لو تركوا من خلفهم ذرية ضعافا خافوا عليهم فليتقوا الله وليقولوا قولا سديدا إن الذين يأكلون أموال اليتامى ظلما إنما يأكلون في بطونهم نارا وسيصلون سعيرا سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما. تو پچھلی کلاس میں ہم نے آیت نمبر 6 تک پڑھ لیا تھا، اور مسائل وغیرہ ڈسکس کر لیے تھے. کسی کو اگر کوئی سوال ہو اس سے ریلیٹڈ تو پوچھ سکتے ہیں. ابھی ہم آگے چلا لیتے ہیں ان شاء اللہ. ساتویں آیت سے لے کر کے دسویں آیت تک تلاوت کی گئی، ابھی کیونکہ تلاوت تو نہیں، ابھی تو یہ کلاس کے فارمیٹ کے اندر بیسکلی پڑھی گئی، باقاعدہ فرض کے انداز سے نہیں پڑھی گئی ہیں. تو پہلے پچھلی 6 آیات کے ساتھ ان کا ربط بیان فرماتے ہیں کہ سورہ نساء میں اول ہی سے عام انسانی حقوق، خصوصاً آئلی زندگی سے متعلق حقوق کا بیان چل رہا ہے. آئلات، جس کو یہاں سعودی عرب میں تو بہت معروف ہے، یہ آئلہ وہ جو فیملی پلیس ہوتی ہے نا، ریسٹورینٹس کے اندر الگ رحم کرے تو وہ ختم ہو رہی ہیں، لیکن بہرحال تو فیملی لائف سے متعلق حقوق کا بیان چل رہا ہے شروع سے ہی. اس سے پہلی آیت میں یتیموں کے حقوق کا بیان تھا، اور مذکورہ 4 آیتوں میں بھی عورتوں اور یتیموں کے خاص حقوق متعلقہ وراثت کا بیان ہے. وراثت سے متعلق جو احکام ہوتے ہیں عورتوں اور یتیموں کے متعلق، تو اب یہ جو 4 آیتیں ہیں ان میں اس کے بارے میں بات کی گئی ہے. پہلی آیت میں جاہلیت کی اس رسم کو باطل کیا گیا ہے کہ اس زمانے میں عورتوں کو میراث کا مستحق ہی نہیں مانا جاتا تھا. اس آیت نے ان کو اپنے شرعی حصے کا مستحق قرار دے کر ان کے حق میں کمی کرنے اور نقصان پہنچانے کی سخت ممانعت کی ہے. پھر چونکہ مستحقین میراث کا ذکر آیا تھا، اور ایسے موقع پر تقسیم کے وقت غیر مستحقین فقراء اور یتیم بچے بھی حاضر ہو جائے کرتے ہیں، تو دوسری آیت میں ان کے ساتھ اس نے سلوک اور مراعات کا حکم شرع فرمایا. لیکن یہ حکم وجوبی نہیں بلکہ استحبابی ہے. وجوبی حکم وہی ہوتا ہے جو کہ واجب ہوتا ہے، جس کے اوپر عمل کرنا فرض اور واجب اس کانٹیکس میں ایک ہی معنی رکھتا ہے، ٹھیک ہے. یہ وہ حنفی فقہ والا فرض الگ اور واجب الگ نہیں ہے، بلکہ واجب کا مطلب فرض ہی ہے. تو یہ فرض فرضیت ثابت نہیں ہو رہی اس حکم سے کہ جو غیر مستحق ہیں ان کو بھی دیا کرو، نہیں، بلکہ استحبابی ہے کہ دو گے تو تمہیں ثواب ملے گا، نہیں دو گے تو گناہ نہیں ہوگا، اس کو استحبابی کہتے ہیں، مستحب. اس کے بعد تیسری اور چوتھی آیت میں بھی احکام یتامہ کے سلسلے میں اسی مضمون کی تاکید ہے. اس میں پھر عذاب کی وعید ہے کہ اگر یتیم کو نہیں دو گے تو کیا عذاب ہوگا. تو ان کا ترجمہ تو ہم نے پڑھا نہیں ہے، تو خلاصہ تفسیر ہی میں اس کے ترجمے کو بھی کور کر لیتے ہیں کہ فرماتے ہیں کہ للرجال نصیب مما ترک الوالدان، کہ مردوں کے لیے بھی، خواہ وہ مرد چھوٹے ہوں یا بڑے ہوں، ٹھیک ہے، یعنی چھوٹے لڑکے بچے ہوں یا بالغ مرد ہوں، حصہ مقرر ہے. نصیب، ٹھیک ہے، نصیب جو ہے وہ حصے کو کہتے ہیں. جب بھی ہم اردو زبان میں جو لفظ نصیب کا استعمال کرتے ہیں نا، کہ تیرے نصیب میں تو یہی تھا، کیا مطلب کہ تمہارے حصے میں تو یہی بات آئی تھی، ٹھیک ہے، اللہ تعالیٰ نے تمہارے مقدر میں تمہارا نصیب یہی لکھا تھا، یعنی تمہارا حصہ یہی لکھا تھا کہ تمہارے ساتھ یہ معاملہ پیش آئے گا. مما ترک الوالدان، اس چیز میں سے جس کو ان مردوں کے، کیونکہ ابھی مردوں کی بات ہو رہی ہے، للرجال، تو ان مردوں کے ماں باپ یا دوسرے بہت نزدیک کے قرابت دار، والاقربون، اقرب زیادہ قریب، اسم تفضیل کا صیغہ ہے، سپرلیٹیو ٹینس جس کو کہتے ہیں، تو جو ان کے والدین یا زیادہ قریب کے رشتہ داروں نے اپنے یعنی بہت قریب، بہت نزدیک کے قرابت دار اپنے مرنے کے وقت چھوڑ جائیں، ٹھیک ہے، یعنی اس میں سے حصہ ملے گا، یا تو والدین چھوڑ جائیں تو اس میں سے حصہ ملے گا، یا قریب کے دوسرے رشتہ دار چھوڑ جائیں تو اس میں سے حصہ ملے گا. اور اسی طرح سے عورتوں کے لیے الگ فرمایا، وللنسائی، اور عورتوں کے لیے بھی نصیب مما ترک الوالدان والاقربون. تو عورتوں کو الگ سے ذکر کیا، مردوں کو الگ سے ذکر کیا، لیکن دونوں کے لیے ایک ہی حکم ہے، ٹھیک ہے، کہ والدین جو چھوڑیں یا قریب کے رشتہ دار چھوڑیں اس میں عورتوں کو بھی حصہ ملے گا. مما قل منہ او کثر، کہ خواہ وہ چھوڑی ہوئی چیز قلیل ہو یا کثیر ہو، یعنی سگنیفیکنٹ چیزیں ہیں، پورا پلاٹ چھوڑا ہے، پوری بلڈنگ چھوڑی ہے، یا کھیت کھلیان چھوڑا ہے، بہت سگنیفیکنٹ چیزیں ہوتی ہیں یہ، ٹھیک ہے، گاڑیاں چھوڑی ہیں، بہت سگنیفیکنٹ، یا گھر کے استعمال کی چیزیں، کپڑے ہیں، ٹھیک ہے، کپڑوں میں بھی تقسیم ہوگی، اور برتنوں میں بھی تقسیم ہوگی، حتیٰ کہ استعمال کا ایک ٹیبل لیمپ ہے، چراغ، ٹیبل لیمپ، اس ٹیبل لیمپ کو بھی تقسیم کے اندر رکھا جائے گا. اس کو سن کر کے، پڑھ کر کے یاد آتا ہے ہمارے یہاں جو بقرعید میں جب گائے کی قربانی ہوتی ہے نا، تو گائے میں پھر سات حصے رکھتے ہیں، تو ہم اپنے بڑوں کو دیکھتے تھے، جب سے ہم بڑے ہوئے تو اس کے بعد سے جو ہے پاکستان سے باہر آ گئے ہیں، تو گائے شاہی کی قربانی تو مشکل ہی ہوتی ہے، تو وہ گائے کی قربانی میں کیا کرتے تھے، بھائی ہر چیز کا حصہ لگتا تھا، ٹھیک ہے، وہ یعنی پتہ نہیں وہ پتے کا حصہ بھی لگ رہا ہے، تو کلیجی کا حصہ لگ رہا ہے، تو گردے کا حصہ لگ رہا ہے، ہر چیز کو سات حصے، ٹھیک ہے، تو بالکل وہی معاملہ ہے اس کے اندر بھی ہے. Does this include empire also? کون سا کرکٹ والا امپائر؟ تو بھائی امپائر کا اگر حصہ نہیں لگے گا تو پھر اور کون کس چیز کا حصہ لگے گا، ٹھیک ہے، کرکٹ والے امپائر کی تو بات نہیں کر رہے نا. اچھا کیلیفیٹ، او وہ والی امپائر کی بات کر رہے ہیں، نہیں جی وہ ان کی ملکیت ہوتی نہیں ہے اصل میں، حکومت کی بھی پورا ملک تقسیم کر دیں ساتھ میں اگر ساتھ بیٹھے تو، نہیں وہ اللہ تعالی کی ہوتی ہے، یہ جو زمین ہے نا یہ خدا کی ہے، اس میں تقسیم ہوتی بندے کی. Anyway, یعنی یہ جو اس کو سلطان کہتے ہیں نا، سلطنت جس کے اوپر اس کو ایک ملٹری پاور ملی ہے، ٹھیک ہے، تو یہ جو سلطنت ہے نا یہ اس کی ڈفرنس، ٹھیک ہے. اچھا تو وہ فرمایا کہ چیز قلیل ہو یا کثیر ہو سب میں ملنے پر مقرر ہے، مفروضاً نصیباً مفروضاً، فرض یہاں پہ مفروض جو ہے وہ فرض کا اسم مفعول ہے، ٹھیک ہے، تو وہ چیز جو کہ فرض ہے یعنی اس کی مقدار مقرر ہے، ٹھیک ہے، یہ ہے مفروضاً کا مطلب، یہ وہ مفروضہ نہیں ہے جو ہم اردو زبان میں استعمال کرتے ہیں، ٹھیک ہے، ازمپشن مفروضہ، یہ وہ مفروضہ تو نہیں ہے کورس. اچھا یہ چھوٹی باتیں جو ہے نا وہ ظاہر ہے ماشاء اللہ عالم لوگ موجود ہیں ان کے لیے تو یہ باتیں، تو نئے لوگ ہیں زیادہ تر ان کو اتنا نہیں پتا، ان کو کچھ لوگوں نے گرامر بالکل ہی پڑھنی شروع نہیں کری ہے، کچھ لوگوں نے ابھی شروع کری ہے، کچھ لوگوں نے بہت زیادہ پڑھی ہے. تو یہ کلاس تو سب کے لیے ہی ہے نا. اچھا فرماتے ہیں کہ جب وارثوں میں ترکے کے تقسیم ہونے کے وقت یہ لوگ موجود ہوں، یعنی دور کے رشتے دار، وَإِذَا حَضَرَ الْقِسْمَةَ اُلُو الْقُرْبَى وَالْيَتَامَى وَالْمَسَاكِينُ، ٹھیک ہے، اُلُو الْقُرْبَى میں دوسرے رشتے دار آ گئے، ٹھیک ہے، اقربون قریب کے رشتے دار وہ پہلے کور ہو چکے ہیں، لیکن قریب کے علاوہ بھی تو بہت سارے رشتے دار ہوتے ہیں جو دور کے دور پار کے رشتے دار کہلاتے ہیں، تو وہ اُلُو الْقُرْبَى کے اندر آ گئے، اور یتیم لوگ تو یعنی یہ یتیم لوگ بھی ہو سکتے ہیں، اور خاندان کے دور کے خاندان کے جو یتیم لوگ ہیں وہ بھی ہو سکتے ہیں، اور مساکین ویسے جو غریب غربا ہوتے ہیں، تو مساکین کے لفظ نے کور کر لیا. فَرْزُقُوهُمْ مِنْهُ، تو اس وراثت میں سے نا ان کو بھی رزق دے دو، ٹھیک ہے، تھوڑا ان کو بھی حصہ دے دو. تو یہ لوگ جو ہوتے ہیں یعنی دور کے رشتے دار جن کا میراث میں حق نہیں ہے، غیر مستحق ان کو کہتے ہیں، اور یتیم اور غریب لوگ، اس توقع سے کہ شاید ہم کو بھی کچھ مل جائے. رشتہ دار تو ممکن ہے کہ گمان استحقاق سے، اور دوسرے لوگ بامید خیر خیرات کے. رشتہ دار آئیں کہ بھائی شاید کیا ہمارا بھی حصہ ہو اس کے اندر، کیونکہ ہم بھی تو رشتہ دار ہی ہیں نا، آخر کو میں بھی پھپھی ہوں، آخر کو میں بھی خالہ ہوں، ٹھیک ہے. تو خالہ کا بھی حق نہیں ہوگا تو پھر کس کا حق ہوگا، ٹھیک ہے. تو اس طرح سے خالہ بھی آ سکتی ہے نا، اور باقی پھپھیاں اور بہت ہی قریب رشتہ داریاں ہوتی ہیں یہ، ٹھیک ہے. محرم رشتے ہوتے ہیں نا، خالہ، پھپھی، ماموں اور چچا، تو بھائی ان کا رشتہ اتنے قریبی رشتے ہوتے ہیں. اب یہ ظاہر ہے وہاں پر آتے ہیں، اور اگر اسپیشلی اگر یہ بھی غریب بھی ہوں یا مستحق ہوں، تو اب یہ تو اچھی خاصی امیدیں لے کر کے آ سکتے ہیں کہ بھائی ہمیں بھی تو ملنا چاہیے نا کچھ نہ کچھ، ٹھیک ہے. اب یہ اس کے اوپر پھر مجھے وہی قربانی والی بات یاد آتی ہے کہ جب گائے کی قربانی ہوتی تھی تو ماشاء اللہ پاس پڑوس سے، کیونکہ ماشاء اللہ میں جن محلوں میں رہتے تھے وہاں پہ سارے کے سارے جو ہے وہ پرنسز ہو گئے ہوتے تھے، اونچے نیچے ہر قسم کے لوگ ہوتے تھے، تو پڑوس سے بھی لوگ آ جاتے تھے، اور اسپیشلی جو مطلب یعنی مسجد کے بھی سے بھی جو لوگ آ جا رہے ہیں، اور جو غریب بستی ہے وہاں سے بھی لوگ آ جاتے تھے. کبھی گائیں جب آئی ہے اس گھر کے اندر تو ہمیں بھی کچھ نہ کچھ ملے گا، ٹھیک ہے. تو وہ بھی بندہ جو ہے نا وہ ربا تو نہیں ہوا ہوتا، لیکن وہ بھی گیا ہوتا ہے دنیا سے، تو وہ بھی ایک طرح کا قربانی ہی ہوتی ہے، اس میں سے ہمیں بھی کچھ ملے گا. بہرحال تو اس طریقے سے ایک کویا کہ ایک یعنی ایک پورا ماحول بنا ہوا ہوتا ہے اس وقت نا بٹوارے کا، لیکن انفارچونیٹلی ہم میں سے اکثر جو ہے نا وہ اس سے واقف اب کیوں نہیں ہے، کیونکہ ہم جس دور کے اندر جوان ہوئے ہیں، ہم میں سے اکثر، سب تو نہیں لیکن اکثر، تو ہمارے ہاں تو اب وہ میراث کی تقسیم جو ہے وہ تو مطلب کیا کہتے ہیں وہ تقریب اسمانی تھا دوئی کی بات، یہ تو کی کیا تقسیم وقسیم کی بات، یہی اب یہ باتیں چھوڑو بھائی، اس قسم کی کون سی باتیں ہیں. تو تقسیم وقسیم جو ہے میراث وغیرہ یہ سب تو تقریباً ختم ہی ہو چکا ہے نا ہمارے ہاں، تو اس وجہ سے ہم اب اس سے یعنی اس سے ہم واقف ہی نہیں، ایک ایسا بھی ہوتا ہے، ٹھیک ہے. تو وہ قربانی کی بات یاد آتی ہے بس، کہ اسی میں ایسا ہوتا ہے. وراثت کی تقسیم تو اب ہوتی نہیں ہے، ہوتی بھی ہے تو بڑا آرام سے سکون سے کئی سال کے بعد جا کر خیال آتا ہے کہ اچھا وراثت بھی تقسیم کرنی تھی. وہ تو اب تو عموماً یعنی ایک سے زیادہ ایسے لوگ پوچھ چکے ہیں کہ مرنے والے صاحب جو ہیں وہ جا چکے دنیا سے، اور پھر کئی پتہ نہیں سالوں کے بعد یا کچھ عرصے کے بعد جو ہے وہ کسی کو خواب میں آتے ہیں، ٹھیک ہے. وہ ان کی بیٹی کو خواب میں آ رہے ہیں یا بیٹے کو خواب میں آ رہے ہیں یا پتہ نہیں کسی کو خواب میں آ رہے ہیں، وہ شدید تکلیف میں، ٹھیک ہے. تو پھر جب تکلیف میں ابا حضور نظر آتے ہیں تو پھر اس کے بعد پوچھتے ہیں کہ بھائی تکلیف میں مجھے خواب میں وہ نظر آئے تو تم کیا کیا جائے پھر اس کا. تو اس کے اوپر ہم سب سے پہلے ان کا یہ سوال کرتے ہیں کہ بھائی ان کی میراث تقسیم ہوئی ہے، تو آگے سے جواب کیا آتا ہے، میراث بھی تقسیم ہونی تھی، یہ کوئی یہ بھی کرنا ہوتا ہے. اچھا بھائی میراث تقسیم کرو ان کی، بھائی وہ اپنا نہ تو اولاد کی انہوں نے ایسی تربیت کری نہ ذہن بنایا کہ میرے مرنے کے بعد جو ہے وہ تم لوگوں نے تقسیم کرنی ہے، ٹھیک ہے. وہ سب کچھ کیے بغیر ہی چلے گئے دنیا سے، ٹھیک ہے، دفتر کے چکر میں اور کالج کے چکر میں، ٹھیک ہے. بچوں کو کالج کے چکر میں ڈالا اور خود جو ہے دفتر کے چکر میں، ساری زندگی ختم ہو گئی اور یہاں سے آگے پہنچ گئے، ٹھیک ہے. تو اب تکلیف میں نہیں ہوں گی تو اور کیا کریں گے پھر اس کے بعد، ٹھیک ہے. تو خواب کے بعد اب تو لوگوں کو خواب میں بتایا جاتا ہے کہ بھائی کچھ ابا کا بھی خیال کر لو، ان کی بھی میراث تقسیم کرنی ہے، ٹھیک ہے. یہاں تک نوبت آ گئی ہے. بہرحال تو فرمایا کہ ان کو بھی اس سرکے میں جس قدر بالغوں کا ہے اس میں سے کچھ دے دو، اور ان کے ساتھ خوبی اور نرمی سے بات کرو. وہ بات رشتہ داروں سے تو یہ ہے کہ بھائی سمجھا دو کہ تمہارا حصہ شرع سے اس میں نہیں ہے، یعنی شریعت کے حساب سے آپ کا حصہ نہیں بنتا. سو وی آر ویری سوری، ٹھیک ہے. تو ہم معذور ہیں، اور دوسروں سے یہ کہہ کر یہ کہ دے کر احسان نہ جتلاؤ، یعنی جو باقی مسکین لوگ آ گئے ہیں اور محلے کے جو ایسے پڑوسی آ گئے ہیں جو غریب ہوتے ہیں، ٹھیک ہے. تو ان کو دے دو اور احسان نہ جتلاؤ ان کے اوپر کہ ہم نے دیکھو تمہیں اپنے حصے میں سے دیا ہے، ٹھیک ہے. تو اب ہمارے نا ذرا جھک کر کے رہنا ہمارے سامنے، اب آئندہ جو ہے نا وہ ادھر ادھر کی بات نہ کرنا ہم سے، ایسے مت کرو ان کے ساتھ. اور یتامہ کے معاملے میں یعنی جو یتیم ہیں، ایسے لوگوں کو ڈرنا چاہیے کہ اگر اپنے بار چھوٹے چھوٹے بچے چھوڑ کر مر جائیں تو ان بچوں کی ان لوگوں کو فکر ہو کہ دیکھیے ان کو کوئی آزار نہ دے، ٹھیک ہے. تو यानी अपने अपने बच्चों के लिए हमारी क्या तवक्को होती है कि जब अगर हम मर जाएं, ठीक है, तो हमारे बच्चों का सब ख्याल रखें, ठीक है ना, उनका कोई हक ना मारे और उनके साथ जो है वो अच्छे से बर्ताव करे और उसको जो है वो हमारे बच्चे को जो है वो हर लिहाज से उनका ख्याल रखे, ठीक है। तो जिस तरह तुम्हें अपने बच्चों की इतनी फिक्र होती है ना कि तुम्हारे मरने के बाद बच्चों का जो है वो यानी बहुत सारी दुनिया तुम्हारे बच्चों का जो है ना वो ख्याल रखे, तो अगले जो जो मर गया है तो उसके बच्चों का तुम क्यों नहीं ख्याल रखते हो, ठीक है। तो तुम सही सही उनको तकसीम करो उनके अंदर, और उनकी जो विलायत वगैरह के पीछे मामला पड़ चुके हैं, तो दूसरों के साथ करोगे तो फिर तुम्हारे साथ होगा ना, ऐसी खाली विशफुल थिंकिंग से तो नहीं हो जाता मामला। तो ऐसा ही दूसरों के बच्चों के लिए भी ख्याल रखना चाहिए कि हम उनको आजाद ना दें, यानी उनकी इधर आसानी ना करें। सो इस बात को सोचकर लोगों को चाहिए कि यतीमों के मामले में खुदा ताला के हुक्म की मुखालफत से डरे, ठीक है, यानी आखिरत के लिए अगर नहीं डरे तो कम से कम दुनिया ही के अंदर जो तुम्हारे बच्चों के साथ होगा तो उसी से डर करके कम से कम तुम दूसरों के बच्चों का ख्याल कर लो, यानी फ़ेलन आज़ार और ज़रर ना पहुंचाएं और कौलन भी उनसे मौके की बात कहें, यानी इस तरह से यतीमों से बात करें कि जिसमें तसल्ली और दिलजोई की बात भी आ गई और तालीम और तादीब की बात भी आ गई, क्योंकि उनका बाप तो अब है नहीं ना जिसने तालीम और तादीब करनी है, अदब सिखाना है, तालीम करनी है बच्चों की, ठीक है। तो देखिए यतीम के मौजू के ऊपर हम बहुत तफसील के साथ पीछे बात कर चुके हैं, और यतीम कौन होता है, जिसका बाप मर गया हो, माँ जिसकी मरी हो वो यतीम नहीं होता, ठीक है। तो बाप मर गया तो दूसरों ने तालीम और तादीब करनी होती है, ठीक है, तो क्या मतलब है माँ क्या किधर गई फिर, माँ क्या करेगी फिर, माँ ने नहीं करनी होती है। तो ये बापों की क्लास है ना, तो बाप इस बात को याद रखें कि अम्मी पे छोड़ करके आप फारिग नहीं हो सकते अपने दोस्तों के साथ जो है वो टी पार्टी करने के लिए या क्रिकेट के मैच देखने के लिए, राइट, या उस किस्म के और खराफात के लिए ना आपको शरीयत ने फारिग नहीं किया हुआ है, ठीक है। बच्चों की बच्चों का ख्याल करना है, ये बच्चे घोड़े के बच्चे नहीं है कि खुद से पल बढ़ करके उनकी तालीम भी हो जाएगी और उनकी तरबियत भी हो जाएगी, आपने करना है सारा काम, ठीक है, कोई और आकर के नहीं करेगा। वो आउटसोर्सिंग का कॉन्सेप्ट समझते हैं, ठीक है, कि भाई वो प्रोजेक्ट जो कंपनी नहीं चला सकती है ना, तो कंपनी जो है ना वो उस प्रोजेक्ट को आउटसोर्स कर देती है, किसी और कंपनी को दे देती है, ठीक है। गवर्नमेंट जो है वो अपने प्रोजेक्ट खुद से मैनेज नहीं कर पाती है ना, तो गवर्नमेंट आउटसोर्स कर देती है, ठीक है, कि भाई फलाने प्राइवेट कंपनी आकर के ये काम कर ले, इसको आउटसोर्सिंग कहते हैं, ठीक है ना। ये बच्चों को आउटसोर्स नहीं किया जा सकता, अपने बच्चों को आउटसोर्स नहीं किया जा सकता कि अब्बा हुजूर जो है वो अपनी मसरूफियात कोई और बना लें, क्रिकेट फॉर एग्जाम्पल, ठीक है, इस खेल से मुझे शदीद नफरत हो चुकी है, ठीक है, शदीद नफरत हो चुकी है, इसलिए कि ये खेल पाकिस्तानियों को जाना खा गया है, घुन की तरीके से खा गया, जिस तरह घुन का कीड़ा खा जाता है ना उसको क्या कहते हैं लकड़ी को खा जाता है, उस तरीके से ये खेल खा चुका है हम लोगों को बुरी तरीके से, ठीक है। इसकी वजह से नस्लें बर्बाद हो रही, सही है, और इसकी वजह से हो रही है। दीन की तो बारी नहीं आती, अपनी औलाद के लिए वक्त नहीं निकालते हैं लोग, अपनी औलाद के लिए वक्त नहीं निकालते हैं, अपनी बीवी अपने घर के लिए वक्त नहीं निकालते, ठीक है, दीवानगी की हद तक, सही कह रहे हैं आप बिल्कुल, इसी वजह से मैं भी दीवाना हुआ अच्छा खासा इस वक्त, ठीक है, दीवानगी की हद तक, और उसको जस्टिफाई करते हैं। फिर मौलाना तारिक जमील साहब ने क्रिकेट की इजाजत दे दी थी, ठीक है, ये बेवकूफी की बात है, मत किया करें ना किसी के साथ, सही है। मौलाना तारिक जमील साहब अगर मतलब किसी चीज की इजाजत दे दें तो वो चीज जो है वो हर एक के लिए जो है वो सही हो जाती है, भाई उन्होंने किसी खास मौके के लिए किसी खास वजह से एक चीज को बंदे को इजाजत दी, ठीक है। तो दीवानगी की हद तक हमारा दिमाग खराब हुआ है इस खेल के पीछे, तो औलादें मुतासर हो रही हैं, बहुत ज्यादा मुतासर हो रही हैं, ठीक है। और दीन की तो बारी नहीं आती, दीन पढ़ना, दीन समझना, दीन को सीखना, हुकूक अदा करना, इसकी तो बारी नहीं आती ना, अपने घर से ही आगे बातें बढ़ती है, ठीक है। तो यतीमों के साथ जो है वो तालीम और तादीब का दूसरों ने ख्याल करना होता है, क्योंकि जब बाप था तो ये बाप की जिम्मेदारी थी करने की, बाप की जिम्मेदारी थी ये काम करने की, ठीक है। अब वो मर गया तो अब दूसरों की जिम्मेदारी बनेगी, माँ की जिम्मेदारी नहीं बनती है। गर्ज इनके माल और जान दोनों की इस्लाह करें, बिलाशुबा जो लोग यतीमों का माल बिला इस्तेहकाक खाते और बरतते हैं और कुछ नहीं अपने शिकम में यानी अपने पेट में दोजख की आग के अंगारे भर रहे होते हैं, यानी अंजाम इस खाने का ये होने वाला है और इस अंजाम के मुरतब होने में कुछ ज्यादा देर नहीं है, क्योंकि अनकरीब ही दोजख की जलती आग में दाखिल होंगे, वहां ये अंजाम नजर आ जाएगा। ठीक है, जैसे कि आज सुबह भी बच्चों की क्लास में दोपहर को बात हुई है कि मौत हमारी इतनी करीब है कि हमें अंदाजा ही नहीं है कि कितनी करीब है। बच्चों का जहन बनाना है, देखें अपने बच्चों को कब्रिस्तान लेके जाए, ठीक है, बच्चियां भी जा सकती हैं जब वो छोटी हैं, ठीक है, वैसे तो बड़े भी लोग जा सकते हैं, उसके ऊपर बड़े उसकी तफसील है कि क्या क्या पाबंदियों के साथ औरतें भी या जो लड़कियां हैं वो कब्रिस्तान जा सकती हैं, वो मुफ्ती हजरात की बात है, वो मेरी बात नहीं, लेकिन लड़के तो जा सकते हैं ना, उनको तो कोई पाबंदी नहीं है ना, तो बच्चों को लड़कों को कब्रिस्तान लेके जाया करें, ठीक है ना, वंस इन अ वाइल, चाहे आपके कोई रिश्तेदार की कब्र हो या ना हो, और वहां जाकर के उनको मौत याद दिलाया करें कि बेटा देखो कितनी छोटी छोटी कब्र है, कितनी छोटी सी कब्र है, ये बूढ़ा होने के बाद ये तो बच्चा नहीं मरा ना, ये तो बहुत छोटी उम्र में मर गया ना, और अगर रिश्तेदारों में भी कोई बच्चा अगर मर गया हो तो उसको भी याद कराया करें अपने बच्चों को कि वो इतनी साल की उम्र में मर गया, ठीक है, तो बेटा हमने आपने बूढ़े होने का इंतजार नहीं करना कि दादा जान की उम्र को पहुंचेंगे तो मरेंगे, कोई तरतीब नहीं है, दादा ने पहले मरना है कि बेटे ने पहले मरना है कि पोते ने पहले मरना है, कोई तरतीब नहीं है, पोता पहले, बाप बाद में, दादा सबसे आखिर में, ये तरतीब भी हो सकती है, तो ये चीजें बच्चों को मौत याद दिलाए। और इस किस्म की बातें जैसे किसी ने मुझसे कहा था कि वो उनके ऊपर बुरा असर पड़ेगा, अल्लाह के बंदे बुरा असर जो है ना, जो आपकी तारीफ किया है बुला के बुरे असर की, ठीक है, बुरा असर पड़े, यानी उसको अल्लाह याद आ जाएगा, उसको मौत याद आ जाएगी ना, तो ये बुरा असर पड़ जाएगा उसके ऊपर, हैं, वो तो अच्छा यही है कि उसको मौत याद ही ना आए, अच्छा यही है कि वो बस दुनिया ही के अंदर मगन रहे और भूल जाए बिल्कुल कि उसने मरना भी है, ये उसके ऊपर अच्छा असर है हमारे लिहाज से, ठीक है, और कब्रिस्तान जाकर के उसके ऊपर बुरा असर पड़ जाएगा, ठीक है, तो बिल्कुल ही उल्टी सोच हो गई हमारी, तो इस सोच को जरा सीधा करने की जरूरत है, तो बच्चों को कब्रिस्तान ले जाया करें। अगर जो लोग सऊदी अरब में रहते हैं तो उमुल हमाम का कब्रिस्तान स्पेशली हमारे घर के करीब जो लोग रहते हैं तो बहुत करीब है ये कब्रिस्तान, और दरवाजा हमेशा उसका खुला रहता है, रात के वक्त शायद बंद कर देते हैं, तो वहां की वंस इन अ वाइल विजिट करना चाहिए बच्चों के साथ, खुद भी अपने आप को भी याद दिलाना ऑफ कोर्स ज्यादा जरूरी है, बच्चों को तो उसके बाद भाई जाती है। एनीवेज, क्या स्पोर्ट्स की अहमियत इस्लाम में है, फॉर एग्जांपल आर्चरी, हॉर्स राइडिंग, जी इन्हीं स्पोर्ट्स की, और इसके साथ बीवी के साथ स्पोर्ट वो भी इसके अंदर शामिल है, यानी दिलजोई के लिए वो वाला, ठीक है, तो बल्कि हदीस मुबारका के अंदर जिन तीन खेलों का जिक्र किया गया ना उनमें यही है, तीरंदाजी, घुड़सवारी, बीवी के साथ, ठीक है, दिल लगी के लिए, बीवी को इनकर यानी अच्छा उसके साथ वक्त गुजारने के लिए, जो इंसान खुश अच्छी बातें करता है और ठीक है, तो वो सारी चीजें फिर वो खाली वो एक नहीं है जिसके के अंदर जानवरों की तरीके से ना बस एक ही काम के लिए बीवी याद आती है और उसके अलावा बीवी के साथ कोई ताल्लुक नहीं होता, ठीक है, नहीं उसकी बात नहीं हो रही है, ठीक है, यहाँ पे बीवी के साथ दिल लगी की बात हो रही है, अच्छी बातें करने की बात हो रही है, तो ये तीन जो है वो हदीस के अंदर मेंशन है, ये तीन खेल। आजकल बहुत सारे स्पोर्ट्स ईजाद किए गए हैं पब्लिक की एड्रेनालाइन को रीडायरेक्ट करने के लिए, हाँ वो अपने काम करते रहेंगे और जो जिन्होंने शैतान की बात मान करके जिंदगी गुजारनी है तो वो इन लोगों को फॉलो करते रहेंगे, तो ये सिलसिला दुनिया में हमेशा चलता रहेगा, लेकिन जिन्होंने परवरदिगार की बात माननी है और आफत की फिक्र करनी है तो वो फिर इन चीजों से डिस्ट्रैक्ट नहीं होते हैं। वीडियो गेम्स, खुसूसन वीडियो गेम्स में अपने बच्चों को मत लगाएं, वीडियो गेम्स से उनकी आखिरत के साथ साथ दुनिया भी बर्बाद हो रही होती है और उनके यानी क्या कहते हैं, आप लोगों को जो किताब भी मैंने दिया आप में से कुछ लोगों को, वो जो बियॉन्ड स्कूलिंग वाली किताब है, तो उसमें भी लिखा हुआ है, वैसे भी ये रिसर्च मौजूद है कि वीडियो गेम्स से हम क्या समझते हैं कि जितना वो फास्ट गेम्स होंगे ना तो बच्चों के रिफ्लेक्सेस डिवेलप होंगे, राइट, और बड़ी तेजी तेजी के साथ वो काम कर सकेंगे, राइट, नहीं, उससे उनके रिफ्लेक्सेस डेवलप जो है ना वो अगर होते भी है ना तो वो कोई पॉजिटिव तरीके से नहीं होते, वो बहुत ज्यादा नेगेटिव यानी इम्पैक्ट होता है उनका, ठीक है, तो ये वीडियो गेम्स के अंदर बच्चों को बिल्कुल भी ना लगाएं, बल्कि ये एक स्टडी मैंने एक दफा पढ़ी भी थी कि ये जो फास्ट वीडियो गेम्स खेलने वाले बच्चे होते हैं ना तो इनके साथ यानी क्या होता है कि ये चीजों को बहुत तेजी से करना चाहते हैं, ठीक है, क्योंकि वाकई इनके रिफ्लेक्सेस जो है ना वो एनिमल इंस्टिंक्ट्स वाले जो रिफ्लेक्सेस होते हैं वो डेवलप हो जाते हैं, ठीक है, क्योंकि वो गेम्स खेलते हैं इस तरीके के, लेकिन क्योंकि ये हर चीज को बहुत तेजी से करते हैं ना या करना चाहते हैं ना तो इस वजह से दे मेक अ लॉट ऑफ मिस्टेक्स, ठीक है, बहुत ज्यादा मिस्टेक्स करते हैं ये, जबकि जो बच्चे स्लो होते हैं
ठीक है ना, काम को करने में जरा ज्यादा वक्त लगाते हैं, लेकिन ज्यादा वक्त बेशक लगता है लेकिन उनकी मिस्टेक्स कम होती हैं। ठीक है, तो भाई हम अगर अकल को भी इस्तेमाल करें और दीन को भी अगर हम सामने रखें तो भाई मिस्टेक्स जो होती हैं ये ज्यादा खतरनाक चीज होती है। ठीक है ना, कम वक्त में ज्यादा काम कर लेना जो है ना ये बरकत वाला कॉन्सेप्ट नहीं है, बरकत वाले तो एक अलग कॉन्सेप्ट है। कम वक्त में ज्यादा काम करने की कोशिश करना और उसके अंदर बहुत ज्यादा मिस्टेक्स करना, ये हमारे दीन ने ना इसको पसंद नहीं किया है, ये नापसंदीदा चीज है और इसकी वजह से जाहिर है दुनियावी नुकसान भी हो रहा होता है। तो इन वीडियो गेम्स के अंदर जो यानी कोई पॉजिटिव चीज नहीं है, इससे बच्चों को जितना बचा सकते हैं बचाएं, अगर वो ऑलरेडी इन्वॉल्व हो चुके हैं तो फिर आप दुआ मांगे अल्लाह ताला के दिन में उनकी नफरत डाल दे। और क्या कर सकते हैं, अगर बेटी हो तो कितनी एज की बेटी को कब्रिस्तान लेके जा सकते हैं? बालिग होने से पहले तो वैसे भी शरीयत के यानी वो नहीं पड़ते हैं ना इंसान के ऊपर, ठीक है, शरीयत की पाबंदियां तो बालिग के बाद ही आती है। पोलो, गोल्फ, बॉक्सिंग, मतलब ये इतना सब कुछ प्राइवेट माना लिखे हैं, टाइम भी तो जाया होगा ना इन चीजों में। मारियो एंड कॉन्ट्रा खेलना, ठीक है, तुमने तब तक भी मारियो कॉन्ट्रा क्या होता है। एनीवेज, तो आरिफ मसाइल फरमाते हैं कि वालिदैन और दीगर अकरबा के अमवाल में हक मीरास। इस्लाम से पहले अरब और अजम की कौमों में इंसान की सिंफ ज़ईफ यतीम बच्चे और सिंफ नाजुक औरतें, जो ज़ईफ सिंफ है इंसानों की वो क्या होते हैं, बच्चे, और बच्चों में भी जो यतीम होते हैं वो और भी ज्यादा ज़ईफ होते हैं यानी कमजोर होते हैं, और औरतें जो हैं वो सिंफ नाजुक आइडियली स्पीकिंग सिंफ नाजुक ही होती हैं, कुछ तो माशाल्लाह रेसलिंग भी कर रही होती हैं तो पता नहीं वो सिंफ नाजुक में शामिल की जाएंगी कहीं। एनीवे, हमेशा तरह तरह के जुल्म और सितम का शिकार रहे हैं। अव्वल तो उनका कोई हक ही तस्लीम नहीं किया जाता था, और अगर कोई हक मान भी दिया गया तो मर्दों से उसका वसूल करना और उसका महफूज रखना किसी की कुदरत में नहीं था। यानी थ्योरेटिकली आपने हक दे दिया लेकिन प्रैक्टिकली उसको देना वो मुमकिन ही नहीं था, कौन करे, यानी क्या कहते हैं उसको हमारे बिल्ली के कौन क्या है वो बिल्ली के गले में वो कौन बांधे, कुछ इस किस्म का मुहावरा होता है, खूंटा कौन बांधे या कुछ इस तरह का। अच्छा, तो इस्लाम ने सबसे पहले उनको हुकूक दिलाए, फिर उन हुकूक की हिफाजत का मुकम्मल इंतजाम किया। कानून विरासत में भी आम अकवाम दुनिया ने मुआशरे के इन दोनों ज़ईफ अज़ा को उनके फितरी और वाजिबी हुकूक से महरूम किया हुआ था। तो अल्लाह ताला ने बिल्ली के हाँ गले में घंटी कौन बांधे, जी, तो अरब ने तो उसूल ही ये बना लिया था कि विरासत का मुस्तहिक सिर्फ वो है जो घोड़े पर सवार हो, यानी जिसको घुड़सवारी आती हो और दुश्मनों का मुकाबला करके उसका माल गनीमत जमा करें। ठीक है, तो यही है बस विरासत का मुस्तहिक और किसी और को यानी हक ही नहीं। जाहिर है कि ये दोनों यानी ये दोनों बातें जो हैं, घोड़े पर सवार होना और दुश्मनों से लड़ना, ये सिंफ ज़ईफ बच्चे और औरतें इस उसूल पर नहीं आ सकती, इसलिए उनके उसूल विरासत की रूह से सिर्फ जवान बालिग लड़का ही वारिस हो सकता था, लड़की मुतलकन वारिस ना समझी जाती थी, यानी अंडर नो सर्कमस्टेंसेस लड़की को विरासत में हक मिलेगा, नहीं मिलेगा, मतलब किसी भी सिचुएशन में, ख्वाह बालिग हो या नाबालिग हो, और लड़का भी अगर नाबालिग होता तो वो भी मुस्तहिक विरासत नहीं था। ठीक है, यानी छोटी उम्र का जो यतीम बच्चा बाप बन गया तो वो यतीम हो गया, उसको भी नहीं मिलेगा। अच्छा, तो रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम के अहद मुबारक में एक वाकया पेश आया कि औस बिन साबित रज़ियल्लाहु ताला अन्हु का इंतकाल हुआ और दो लड़कियां एक लड़का नाबालिग और एक बीवी वारिस छोड़े, मगर अरब के कदीम दस्तूर के मुताबिक उनके दो चचाजाद भाइयों ने आकर मरहूम के पूरे माल पर कब्जा कर लिया, क्योंकि वो घोड़े पर बैठने वाले होंगे, उन्होंने कब्जा कर लिया और औलाद और बीवी में से किसी को कुछ न दिया, क्योंकि उनके नजदीक औरत तो मुतलकन मुस्तहिक विरासत ना समझी जाती थी, ख्वाह बालिग हो या ना बालिग, इसलिए बीवी और दोनों लड़कियां तो यूं महरूम हो गईं और लड़का बवजह नाबालिग होने के महरूम कर दिया गया, लिहाजा पूरे माल के वारिस ये दो चचाजाद भाई बन गए। ठीक है, उस फैमिली के अंदर ये मामला हुआ। अब जाहिर है हर चीज का तो पूरे मुआशरे में ढंडोरा नहीं पीट पिटा जाता ना, तो ये बात मामला हो चुका, वो दोनों चचा लेकर के चले गए माल सारा का सारा। औस बिन साबित रज़ियल्लाहु अन्हु की बेवा ने ये भी चाहा कि ये चचाजाद भाई जो पूरे तरके पर कब्जा कर रहे हैं, यानी जो तर्क किया जाता है उसको तरका कहते हैं। तो जब उन्होंने कब्जा कर ही लिया है ना, तो इन दोनों लड़कियों से शादी भी कर लें ताकि उनकी फिक्र से फरागत हो, ठीक है, कम से कम लड़कियों का मसला तो हल हो ना, शादी हो जाए। मगर उन्होंने ये भी कबूल नहीं किया। तब औस बिन साबित रज़ियल्लाहु अन्हु की बेवा ने रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम से अर्ज़ हाल किया और अपने बच्चों की बेकसी और महरूमी की शिकायत की। उस वक्त तक चूंकि कुरान हकीम में आयत मीरास नाजिल नहीं हुई थी, इसलिए सल्लल्लाहु अलैहि वसल्लम ने जवाब देने में तवक्कुफ फरमाया। आप सल्लल्लाहु अलैहि वसल्लम को इत्मीनान था कि वही इलाही के जरिए इस जालिमाना कानून को जरूर बदला जाएगा। चुनाचे उसी वक्त ये आयत नाजिल हुई, ठीक है। यानी आप सल्लल्लाहु अलैहि वसल्लम इंतजार किया करते थे, खुसूसन उन मामलात के अंदर जिनमें के पहले से कोई राइज कानून होते थे, तो इंतजार के बजाय जो है वो फैसला नहीं करते थे। जैसे वो जिहार वाला जो मसला था कि बीवी को जो है ना, वो बीवी की पीठ को माँ की पीठ से तशबीह दे दी, तो अब ये चीज एक राइज कानून बन चुका था कि अब बस वो बीवी हराम हो गई हमेशा हमेशा के, ठीक है। तो आप सल्लम के पास जब हजरत खौला रज़ियल्लाहु अन्हा आई, तो आप सल्लम ने उस पर भी खामोशी अख्तियार करी थी, क्योंकि ये एक राइज इस्टेब्लिश कानून था मुआशरे का। तो अपनी तरफ से नहीं कि नहीं नहीं मुझे तो ये बात बिल्कुल गलत लगती है और मैं तो अल्लाह का नबी हूँ तो बस जो है वो खत्म आज से, नहीं, बल्कि अल्लाह के हुक्म का इंतजार किया करते थे इस तरह के इस्टेब्लिश मामला के अंदर। अच्छा, लिर्रिजाल नसीबुम, तो ये आयत नाज़िल हुई, लिर्रिजाल नसीबुम मिम्मा तरकल वालिदान वल अक़रबून वलिन्निसाए नसीबुम मिम्मा तरकल वालिदान वल अक़रबून मिम्मा क़ल्ल मिन्हु अव कसर नसीबुम मफ़रूज़ा, कि इसके बाद दूसरी आयत विरासत नाज़िल हुई जिसमें हिस्सों की तफसीलात हैं, और इस सूरत का दूसरा रुकू इन तफसीलात पर मुश्तमिल है। हुज़ूर अक़दस सल्लल्लाहु अलैहि वसल्लम ने अहकाम कुरान के मुताबिक कुल तरके का आठवां हिस्सा बीवी को देकर बाकी सब माल मरहूम के लड़के और लड़कियों को इस तरह तकसीम कर दिया कि उसका आधा लड़के को और आधे में दोनों लड़कियां बराबर की शरीक रहीं, ठीक है। जिस तरह वो आठ हिस्से बनाए जाते हैं, ठीक है, यानी जो माल अब उनका तरका जो कहलाएगा ना, जिसमें अब विरासत जारी होनी है, तो उसके आठ हिस्से बनाए और 1/8 बीवी को दे दिया, 7/8 रह गए। अब 7/8 जो है वो उसके अंदर से यानी जो क्या कहते हैं हाफ, जो उस 7/8 का जो हाफ बना वो लड़के को दे दिया और बाकी जो हाफ बना उसके दो हिस्से करके लड़कियों को दे दिए, ठीक है। जैसे लड़के का ऐसा डबल होता है ना लड़कियों के मुकाबले में, तो इस तरह से। और चचाजाद भाई बमुकाबला औलाद के चूंकि अकरब नहीं थे, इसलिए उनको महरूम कर दिया गया, यानी सिरे से उनसे सब कुछ वापस ले लिया गया, उनको कुछ भी ना दिया गया। अब ये जाहिर है किस वक्त हो सकता है कि जब एक इस्लामी निज़ाम मौजूद हो ना और एक अमीर मौजूद हो, तो उसी के पास इतनी अथॉरिटी होती है ना कि वो किसी से जो है वो छीना हुआ माल उससे वापस लेकर के किसी ऐसे को दे दे कि जो कि खुद माल लेने के की कुदरत ही नहीं रखता था, ठीक है। तो मदीना मुनव्वरा में जब इस्लामी निज़ाम बन चुका था, तो उसके बाद ये सारे इस्लामिक जिनको कवानीन कहते हैं इनको इम्प्लीमेंट किया गया था। बहरहाल आपकी क्लास में तो गालबन नहीं, दीन एसेंशियल्स की क्लास में बात हुई थी कि इसी वजह से कुछ लोग जो है ना वो ये समझे, कुछ इंटेलेक्चुअल्स पढ़े लिखे बहुत ज्यादा, वो ये समझे कि दीन के अंदर सबसे जरूरी चीज इस्लामी निज़ाम का कायम करना, ठीक है, सबसे, यानी दीन के आने का मकसद ही ये है कि दुनिया में अल्लाह ताला की खिलाफत कायम की जाए, ठीक है। तो उन्होंने फिर इसी को लेकर के अपनी सारी मेहनतों का जो फोकस होता है ना उसका यानी इसी के गिर्द घुमाना शुरू कर दिया। पूरा दीन जो है वो इस्लामी पॉलिटिकल सिस्टम को इस्टेब्लिश करने की गिर्द घुमाना शुरू कर दिया, यानी इसको गोया के यानी न्यूक्लियस बना दिया दीन का, और बाकी जो बाकी दीन है वो इसके गिर्द घूम रहा है, ठीक है। हमारे उलमा ने इसको रिजेक्ट कर दिया, उलमाए हक जो अहले सुन्नत वल जमात के उलमा होते हैं, ठीक है, उन्होंने इसको रिजेक्ट कर दिया कि नहीं, ठीक है। बेशक इस्लामी निज़ाम में हुकूमत जो है ये बहुत इम्पोर्टेंट बात है, और इसके बगैर अक्सर, यानी अक्सर तो खैर नहीं कहेंगे, लेकिन इसके बगैर, इस्लामी हुकूमत के हुए बगैर जो है वो दीन का एक बहुत बड़ा हिस्सा आप इम्प्लीमेंट नहीं कर सकते, ठीक है ना, उसको आप यानी आप इसके ऊपर अमल ही नहीं कर सकते जब तक ये सिस्टम ना हो, ठीक है। लेकिन उसके बावजूद हम इसको नंबर 1 प्रायोरिटी नहीं दे सकते, نمبر ون پرائیورٹی کے لیے تو ہمیں قرآن کی طرف رجوع کرنا پڑے گا, اور وہاں سے ہمیں یہ پتا چلتا ہے کہ رضوان اللہ اکبر, اکبر سب سے بڑی وہ کیا چیز ہے؟ اللہ تعالیٰ کی رضا. اب اللہ تعالیٰ کی رضا جو ہے وہ یہ نہیں ہے کہ مملکت قائم کرنے کے لیے اگر کسی نے محنت کری ہے تو اس کو اللہ کی رضا مل جائے گی, اور اگر اس نے محنت نہیں کری ہے یا وہ کامیاب نہیں ہوا ہے اس کے اندر تو اللہ کی رضا سے وہ یعنی محروم رہے گا. ایسا نہیں ہے. اللہ کی رضا جو ہے وہ مختلف طریقوں سے انسان حاصل کر سکتا ہے, اور اس کے لیے پولیٹیکل اسٹیبلشمنٹ جو ہے وہ اٹس ناٹ نیسسری. ٹھیک ہے, اور ہر بندے کے ایسے حالات بھی نہیں ہوتے ہیں, اور ہر بندہ ایسی جگہ پہ رہتا بھی نہیں ہے کہ جہاں پر اسلامی نظام کے لیے وہ محنت کر بھی سکے. ٹھیک ہے, اگر کوئی نان مسلم میجورٹی ایریا کے اندر رہتا ہے تو ایسا بندہ جو ہے, اور یعنی وہ ایسے حالات ہی اس کے نہیں ہوتے کہ وہ یہ کام کر بھی سکے. ٹھیک ہے, وہ کسی بھی وجہ سے رہ سکتا ہے نا, وہاں کا کوئی ہندو فار ایگزامپل وہ کنورٹ ہو کر کے مسلمان ہو گیا ہے. ٹھیک ہے, اب وہ اس کنورژن کی وجہ سے وہ اس کا ملک ہے, وہ ادھر ہی رہتا ہے, وہاں بیٹھ کر کہ وہ اسلامی نظام کو اسٹیبلش کرنے کے لیے محنت نہیں کر سکے گا, تو اس کی زندگی برباد نہیں ہوگی. اس کا مطلب ہے اس کی زندگی جو ہے وہ یعنی ضائع نہیں ہوگی, بلکہ وہ یعنی جو عبادات ہیں اور عقائد ہیں وہ ان کے اوپر ثابت قدم رہے اور گناہ سے بچتا رہے. جن گناہوں کو یعنی اہل سنت والجماعت کے علماء نے بندے کے لیے قرار دیا ہے کہ اس گناہوں سے ہر بندہ بچ سکتا ہے, اب وہ یہ کہیں گے کہ اسلامی حکومت کے لیے محنت نہ کرنا یہ بھی گناہ ہے. ٹھیک ہے, تو بھائی اب آپ جس کو چاہیں اس کو گناہ بنانا شروع کر دیں تو اب یعنی پھر تو آپ کی مرضی ہو گئی نا ساری کی ساری. بہرحال تو اسلامی حکومت کا بنانا جو ہے وہ بے شک بہت ضروری ہے, لیکن اٹس ناٹ دی نمبر ون پرائیورٹی. بہرحال تو یہ جیسے تھا کہ چچاد بھائیوں سے لے کر کے ان کو دے دیا, تو بے شک یہ جو ہے اسلامی حکومت کے بغیر ممکن نہیں ہے, کیونکہ کافر تو یہ کام نہیں کرنے والا ہے. استحقاق میراث کا ضابطہ. اس آیت نے وراثت کے چند احکام کے ضمن میں قانون وراثت کا ضابطہ بیان فرما دیا ہے کہ مما ترک الوالدان والاقربون, ان دو لفظوں نے وراثت کے دو بنیادی اصول بتا دیے. ایک رشتہ ولادت جو اولاد اور ماں باپ کے درمیان ہے اور جس کو لفظ والدان سے بیان کیا گیا ہے. دوسرے عام رشتہ داری جو لفظ اقربون کا مفہوم ہے, اور صحیح یہ ہے کہ لفظ اقربون ہر قسم کی قرابت اور رشتہ داری کو حاوی ہے. ٹھیک ہے, تو ایک تو وہ والدان کے اندر تو پھر وہ ماں باپ اور اولاد کے درمیان جو رشتہ ہوتا ہے وہ آ گیا نا. ٹھیک ہے, اب اس کے بعد اقربون اس کے علاوہ جو قریب کے رشتے ہیں تو ان وہ اس کے یعنی شامل ہو گئے اقربون کے تحت. خواب وہ رشتہ باہمی ولادت کا ہو جیسے اولاد اور ماں باپ میں, یا دوسری طرح کا جیسے عام خاندانی رشتوں میں, یا وہ رشتے جو ازدواجی تعلق سے پیدا ہوئے ہیں. تو بیوی جو ہے نا وہ والدان کے اندر تو شامل نہیں ہو سکتے نا, تو اس وجہ سے بیوی کو جو ہے وہ اقربون کے اندر تو شامل کیا جائے گا. لفظ اقربون سب پر حاکم والدین کو ان کی اہمیت کی وجہ سے یہ بھی بتلا دیا کہ مطلق رشتہ داری وراثت کے لیے کافی نہیں ہے, بلکہ رشتے میں اقرب ہونا شرط ہے, کیونکہ اگر اقربیت کو معیاری شرط نہ بنایا جائے تو ہر مرنے والے کی وراثت پوری دنیا کے تمام انسانی آبادی پر تقسیم کرنا ضروری ہو جائے گا, کیونکہ سب ایک ماں باپ آدم و حوا علیہ السلام کی اولاد ہیں. دور قریب کا کچھ نہ کچھ رشتہ تو سب میں موجود ہے. ٹھیک ہے, پورا اتنا بڑا قبیلہ ہوتا ہے تو بھائی اس کے اندر تو یعنی دوری کی رشتہ داری تو سبھی کے ساتھ ہوتی ہے. کمیونٹی سسٹم جس کو کہا جاتا ہے, قبیلے والا سسٹم, یا پھر پورا انسانیت ہی جو ہے وہ قبیلہ ہے. تو یہ پھر اول و یعنی اول تو یہ امکان سے باہر ہے اس قسم کی تقسیم کرنا. دوسرے اگر کسی طرح کوشش کر کے اس کا انتظام کر بھی لیا جائے تو متروکہ مال جزء لا یتجزا, یعنی ہر ایک کے ہاتھ میں پھر آئے گا کیا؟ ایک چاول کا دانا آئے گا شاید, وہ بھی شاید نہیں ہے. چاول کے دانے کی بھی جو ہے وہ پتا نہیں کتنے ٹکڑے کرنے پڑیں گے. پھر اس کے بعد جو ہے اگر ساری انسانیت میں تقسیم کیا جائے تو پھر اسی کو کہا کہ مالے مطلوب کا مال جز لا یتجزا, یعنی ایسا جز ملے گا اس کو کہ جس سے کوئی فائدہ نہیں ہوگا, کوئی جزا کوئی فائدہ اس کو ہوگا ہی نہیں. ایک چاول کے دانے ملنے سے کیا ملے گا؟ تو یہ جز لا یتجزا بن کر ہی تقسیم ہو سکے گا, جو کسی کے کام کا نہیں ہوگا. اس لیے ضروری ہوا کہ جب وراثت کا مدار رشتہ داری پر ہو تو اصول یہ بنایا جائے کہ اگر نزدیک و دور کے مختلف رشتہ دار جمع ہوں تو قریبی رشتہ دار کو بعید پر ترجیح دے کر اقرب کے ہوتے ہوئے ابعد کو حصہ نہ دیا جائے. ज्यादा करीब को हिस्सा यानी ज्यादा करीब मौजूद है तो फिर ज्यादा बरीब को हिस्सा ना दिया जाए। ठीक है, हाँ अगर कुछ रिश्तेदार ऐसे हों जो बैक वक्त सब के सब अकरब करा दिए जाएं, जैसे 24 बेटे हैं माशाल्लाह खान साहब के घर में 24 बटके, मतलब हमने तो सुना है 100 100 को जद्दा में एक फैमिली का पता चला था, तो 100 बच्चे हैं सारे ही बेटे हैं भाई उसके, तो सब में करना पड़ेगा फिर, सारे ही अकरब हैं अगरचे वजूह अकरबियत में मुख्तलिफ हों तो फिर ये सब मुस्तहिक विरासत होंगे। जैसे औलाद के साथ माँ बाप या बीवी वगैरह के ये सब अकरब हैं अगरचे अकरबियत की वजूह मुख्तलिफ हैं, तो 4 बीवियां हुई और 100 बेटे हुए या बच्चे हुए तो फिर सभी अकरब हैं और सब में तकसीम होगी। नीज एक और बात इसी लफ्ज अकरबून ने ये बतलाई कि जिस तरह मर्दों को मुस्तहिक विरासत समझा जाता है इसी तरह औरतों और बच्चों को भी इस हक से महरूम नहीं किया जा सकता, क्योंकि रिश्ता औलाद का या माँ बाप का हो या दूसरी किस्म के रिश्ते, हर एक में रिश्तेदारी की हैसियत लड़के और लड़की में यकसा है। तो रिश्तेदारी की हैसियत जो है वो यकसा है, जिस तरह लड़का माँ बाप से पैदा हुआ है इसी तरह लड़की भी उन्हीं से पैदा हुई है। जब हक विरासत का मदार रिश्ते पर हुआ तो छोटे बच्चे या लड़की को महरूम करने के कोई मानी नहीं रहते। तो एज इज नॉट अ फैक्टर हियर, रिश्ता इज अ फैक्टर, करीबी रिश्ता है तो चाहे लड़का हो लड़की हो बड़ा हो छोटा हो, ठीक है वो अकरब को तो मिलेगा सब कुछ। अच्छा आप तो प्राइवेट मैसेज लिखते हैं दूसरे लोग तो पढ़ नहीं सकते। बहरहाल क्या लिखा है आपने के क्या बरके खान जो के हलाकू खान मंगोल एम्पायर के भाई थे, उन्होंने अनातोलिया में गोल्डन होर्ड्स कायम किया था। तो मैं क्या कहूँ भाई, उन्होंने कायम किया था पता नहीं, आप आई डोंट नो आप क्या क्या बात कर। अच्छा मैं समझा नहीं आपकी बात, हम माजरत खा हूँ। नीज एक और बात इसी लफ्ज अकरबून ने ये बतलाई कि जिस तरह मर्दों को मुस्तहक विरासत समझा जाता है इसी तरह औरतों और बच्चों को भी इस हक से महरूम नहीं किया जा सकता। ठीक है, हाँ ये तो हो गया है। फिर कुरान करीम के असलूब को देखिए कि लिल रिजाल वल निसाई को जमा करके मुख्तसर लफ्जों में इनके हक का बयान हो सकता था, एक ही जुमले में दोनों को निपटा देते रिजाल और निसा को, क्योंकि बात तो दोनों के लिए एक ही करी है राइट। लेकिन इसको इख्तियार नहीं किया अल्लाह ताला, बल्कि मर्दों के हक को जिस तफसील से बयान किया है उसी तफसील व तशरीह के साथ औरतों का हक जुदागाना बयान फरमाया ताकि दोनों के हुकूक का मुस्तकिल और अहम होना वाज़ह हो जाए। ठीक है, तो ये सारी बातें अल्लाह ताला ने कुरान में रखी हुई है ना, तो कुरान के साथ हमारा रिश्ता जब होगा तो फिर हम इन चीजों को समझ सकेंगे कि अल्लाह ताला ने किन चीजों को इक्वल वैल्यू दी है, और हम फिर इतना ज्यादा डिफेंसिव पे नहीं रहेंगे हर वक्त कि हाँ वो आ जाते हैं ना बोलने वाले कि हाँ लड़के को जो है वो अभी मार्च होने वाला है ना, वो 18 मार्च को मार्च होने वाला है विमेंस मार्च, तो जाहिर है इन विमेंस मार्च वालों की जो है वो जो इतराजात होते हैं उनमें से एक ये सबसे बड़ा इतराज है ना कि लड़के को एक हिस्सा यानी दो हिस्से मिलते हैं और लड़के को एक हिस्सा मिलता है। नीज इसी लफ्ज अकरबून से एक बात ये भी मालूम हुई कि माल विरासत की तकसीम जरूरत के मेयार से नहीं बल्कि कराबत के मेयार से है। अच्छा आपने क्या लिखा है कि अगर मीरास की तकसीम किसी मौलाना या मुफ्ती साहब की मौजूदगी में हो रही है तो क्या उन्हें भी कुछ हदिया देना चाहिए? ये तो डिपेंड करता है ना कि अगर आपने बाकायदा उनकी खिदमात अगर ली है तो उनको पे करना होगा, अगर आपको बकायदा यानी सर्विस आपने हायर करी है उनकी तो फिर उनकी पेमेंट करनी होगी, तो पेमेंट जो है ना फिर वो यानी जो जो हिस्से हैं वो हिस्से वाले ही करेंगे, ये आगे आ रहा है एक्चुअली। ठीक है, तो उनको देना चाहिए जहां तक इसका है कि भाई आपने कोई सर्विसेज हायर नहीं करी है लेकिन वो अपना टाइम दे रहे हैं आपको उस काम के लिए, तो इस्तेहसानन यानी उनका एहसान मानते हुए उनको अपनी तरफ से कुछ दे देना, ये भी वही मुस्तहब के दर्जे में आएगा। ठीक है, अगर आपने सर्विसेज हायर करी है तो फिर तो वो वाजिब हो जाता है ना क्योंकि उनको पेमेंट करनी है, लेकिन वो आप अपने पॉकेट में से देंगे, आप मजमूई माल में से नहीं दे सकते। ठीक है, ये आगे आ भी रहा है बल्कि ये खास बात है, मजमूई माल से नहीं दे सकते, हर कोई अपने हिस्से में से देगा और वो भी कौन देगा कौन नहीं देगा, ये भी आगे क्लियर है। अच्छा, तो लफ्ज अतरबून से एक बात ये भी मालूम हुई कि माल विरासत की तकसीम जरूरत के मेयार से नहीं बल्कि कराबत के मेयार से है, इसलिए ये जरूरी नहीं कि रिश्तेदारों में जो ज्यादा गरीब और हाजतमंद हो उसको ज्यादा विरासत का मुस्तहिक समझा जाए, बल्कि जो मियत के साथ रिश्ते में करीब तर होगा वो बनिस्बत बईद के ज्यादा मुस्तहिक होगा, अगरचे जरूरत और हाजत बईद को ज्यादा हो। ऐसे भी हो सकता है भाई बईद रिश्तेदार यानी खुपी फॉर एग्जाम्पल या खाला, तो वो बेचारी ज्यादा गरीब हैं, अकेली रहती हैं और उनकी कोई औलाद नहीं है, तो अब उनको जो है वो उनकी जरूरत की वजह से जो है वो मीरास कैसा दे दिया जाए, ठीक है? नहीं, ये नहीं कर सकते, बल्कि मीरास कैसा अल्लाह ताला ने डिफाइन कर दिया है नसीबा मफरूदा, तो उस डेफिनेशन के मुताबिक दिया जाएगा। तो अच्छा, उसको अल्लाह ताला ने फिर किस तरह टैकल किया है कि भाई जो दूर के रिश्तेदार उनका क्या किया था, ये भी आगे आ रहा है। तो फरमाया कि जो मियत के साथ रिश्ते में करीबदार होगा वो बनिस्बत बईद के ज्यादा मुस्तहिक होगा, अगरचे जरूरत और हाजत बईद को ज्यादा हो। अगर अकरबियत के जाबते को छोड़कर बाज रिश्तेदारों के मुहताज या नाफे होने को मेयार बना लिया जाए तो ना इसका कोई जाबता बन सकता है, यानी आप कोई रूल नहीं बना सकते इसके ऊपर, और ना ये एक तयशुदा मुस्तहकम कानून की शक्ल इख्तियार कर सकता है, क्योंकि अकरबियत के अलावा दूसरा मेयार ना महाना वक्ती इज्तिहादी होगा। ठीक है, क्या मतलब कि ये जो विरासत के कानून अल्लाह ताला ने बना दिए हैं ना, ये क्या कहलाएंगे, इस लफ्ज को आप अंडरलाइन कर लें अगर, ठीक है, तयशुदा मुस्तहकम कानून। ठीक है, ये क्या है, तयशुदा अल्लाह ताला ने तय कर दिया है, और मुस्तहकम बिल्कुल ही यानी क्या कहते हैं उसको, हुक्मी तौर एक लफ्ज है बकायदा सूरह फिकह के अंदर जो पढ़ते हैं, तो ठीक है, तो मुस्तहकम कानून है ये। तो अब ये जो मुस्तहकम कानून है ना, ये एक लिमिटेड शक्ल में ही हो सकता था, इसको अगर आप यानी अगर आप इज्तिहाद पर छोड़ दें ना, तो इज्तिहाद पर छोड़ने से इसके अंदर इस्तेहकाम फिर बाकी नहीं रहेगा, फिर वो हर मौके और हालात के हिसाब से फिर एक नया इश्तेहाद करना होगा, और वो इश्तेहाद जो होता है ना, इश्तेहाद जो होता है फिर वो अक्सर इश्तेहाद जो होते हैं वो वक्ती नौइयत के होते हैं, वक्त गुजरने के साथ फिर वो इश्तेहाद इररिलेवेंट हो जाता है और नए दौर के अंदर नया इश्तेहाद करना पड़ता है। ठीक है, तो उसी को ये कह रहे हैं कि यानी फिर ये एक वक्ती और यानी एक टाइम रिस्ट्रिक्टेड और एक इश्तिहारी मामला बन जाएगा, तो मुस्तहकम और तयशुदा कानून ही रहेगा। लेकिन विरासत का कानून अल्लाह ताला की हिकमत में एक ऐसा कानून है कि यानी जिसकी जरूरत थी इतनी ज्यादा कि अल्लाह ताला ने इसको वक्ती इश्तिहादी छोड़ा ही नहीं बिल्कुल भी। ठीक है, तो इसकी इतनी अहमियत है ना अल्लाह ताला के नजदीक के कुरान के अंदर सारी बातें अल्लाह ताला ने यानी सारी तो खैर नहीं, अक्सर बातें अल्लाह ताला ने इजमाली छोड़ी है, हाई लेवल डिटेल्स हैं खाली, बल्कि कुछ की तो बिल्कुल भी डिटेल्स नहीं है, लेकिन विरासत के मामले में आप देखें कि कितनी ज्यादा डिटेल्स मौजूद है ना, तो इसकी जरूरत थी जब ऐसी डिटेल्स है। अब नमाज के अंदर, हालांकि नमाज की हमारे नजदीक मतलब हमारे नजदीक है मतलब नमाज जो है वो सबसे अहम इबादत है, ठीक है, लेकिन नमाज की तफसीलात को जो है अल्लाह ताला ने इज्तिहाद पे छोड़ा हुआ है, जब भी तो ये हनफी फिक और शाफी फिक में कितना फर्क है कि भाई वो कहते हैं इधर से हाथ बांधना है, वो कहते नहीं कि नीचे नाप के नीचे हाथ बांधना है, वो कहते हैं जी कि यानी रफा या दैन के साथ जो है ना वो आपने रुकू करना है, ये कहते नहीं कि रफा या दैन के साथ रुकू नहीं करना है, ठीक है, और यानी आपने रुकू सजदर है और रफा या दैन के साथ नहीं करना है, वो कहते हैं जी के फातिहा के बगैर जो है वो नमाज नहीं होती, तो इसका मतलब यह है कि जी फातिहा जो है वो पढ़ना फर्ज है, और बाकी कहते हैं इमाम अबू हनीफा कहते हैं कि नहीं जी फातिहा जो है ना वो इमाम साहब खाली पढ़ लेंगे काफी है, मुक्तदी को फातिहा पढ़ना ही नहीं है, तो कितना फर्क है ना, इज्तिहादी कितना अल्लाह ताला ने मामला छोड़ा है नमाज के मामले के अंदर, ठीक है, कितना इज्तिहाद के ऊपर छोड़ा है। ठीक है, अगरचे कि ये वक्ती इज्तिहाद नहीं है, क्योंकि नमाज जो है वो हर दौर के अंदर एक ही तरीके से नमाज पढ़नी होती है, 20th सेंचुरी की नमाज कोई अलग नमाज तो नहीं होती ना, ठीक है, तो वक्त ही नहीं है, लेकिन इज्तिहादी तो है ना नमाज की तफसीलात, लेकिन विरास के अंदर अल्लाह ताला ने ना वक्त ही छोड़ा ना इज्तिहादी छोड़ा बल्कि मुस्तहकम तयशुदा। ठीक है, तो अगर ये इस तरह से एक छोड़ देते कि यहाँ भी देखो कि कौन ज्यादा मुस्तहक है कौन कम मुस्तहक है, फिर इस हिसाब से उसको बांटो, तो تو پھر تو اجتہاد کرنا پڑ جاتا ہے نا کہ اچھا مستحق کی تعریف کیا ڈیفائن کرے نا کہ جی کہاں سے محتاجی شروع ہوتی ہے اور کہاں پہ محتاجی ختم ہو جاتی ہے. ٹھیک ہے, تو اب وہ سارا کا سارا پھر یعنی ایک بہت ہی یعنی کیا کہتے ہیں ویریبل قسم کی چیز ہو جاتی ہے, کیونکہ خود فرماتے ہیں کہ فقر و حاجت کوئی دائمی چیز نہیں ہے, اس لیے کہ حالات بھی بدلتے رہتے ہیں, درجات بھی بدلتے رہتے ہیں, کوئی انسان کبھی فقیر ہے کبھی فقیر نہیں ہے. ایسی صورت میں استحقاق کے بہت سے دعوے دار نکل آئیں گے کہ بھئی آپ کے خیال میں تو میں مستحق نہیں ہوں لیکن میرے خیال میں تو میں مستحق ہوں. ٹھیک ہے, تو اب آپ کر لو جو کرنا ہے, اس کے اوپر پھر ایک لڑائی شروع ہو جائے گی. ٹھیک ہے, تو فیصلہ کرنے والوں کو ان کا فیصلہ کرنا پھر مشکل ہو جائے گا. ٹھیک ہے, اور یہ ایک ایسا سینسٹیو معاملہ ہوتا ہے. ٹھیک ہے, ہم نے جو غریبوں کیا تو ہوتا ہی ویسے چھوٹا چھوٹا سا معاملہ ہے نا, کوئی خاص جو ہے وہ تقسیم ہوتی نہیں ہے. ویسے بھی ماں باپ جو ہوتے ہیں وہ خاص چھوڑ نہیں رہے ہوتے, انہوں نے ماشاء اللہ کالج کے چکر میں بچوں کو اتنا پڑھا دیا ہوتا ہے کہ بچے خود ہی اپنا سارا کا سارا معاملہ کر رہے ہوتے ہیں. لیکن جن کے یہاں ماشاء اللہ یعنی جو ملینز کے مالک ہوتے ہیں یا بلینز کے مالک ہوتے ہیں, تو ان کے یہاں جو تقسیم ہوتی ہے تو پھر تو وہ بہت سارا آتا ہے نا, تو پھر اس میں پھر یعنی گردنیں کٹ جاتی ہیں پھر اس کے اندر, اور آپ کو پتہ ہی ہے کہ پھر ہمارے ملکوں میں کیا ہوتا ہے. یعنی بظاہر ہمیں شاید تھوڑا دیندار ہو گئے ہیں اور ذرا پڑھے لکھے اور ذرا تمیزدار ہو گئے نا, تو ہمیں لگتا ہے کہ جی یہ تو مسئلے ہوتے ہی نہیں ہوں گے, لیکن اتنا زیادہ ہوتے ہیں کہ یعنی جب حالات لوگوں کے سنتے ہیں تو پتہ لگتا ہے کہ واقعی یہ چیزیں تو یعنی بالکل معاشرے سے جیسے گویا کہ ختم ہو گئے ہیں. بہرحال اچھا, اب یتیم پوتے کی وراثت کا مسئلہ, یہ کیا مسئلہ ہے جی کہ کسی کے چار بیٹے تھے اور اس کی زندگی میں ہی ایک بیٹے کا انتقال ہو گیا. ٹھیک ہے, لیکن جس کا انتقال ہوا ہے اس کے اپنے بھی آگے بیٹے ہیں. ٹھیک ہے, تو یعنی کہ دادا زندہ ہیں, بیٹے کا انتقال ہو گیا اور بیٹے کے آگے بیٹے تھے, تو اب یہ جو آگے بیٹے ہیں بیٹے کے تو یہ اس دادا کے یتیم پوتے کہلائیں گے. ٹھیک ہے, تو شریعت کا مسئلہ کیا ہے کہ جب وہ دادا مرے گا تو اس کی جو وراثت ہے وہ جو زندہ بیٹے ہیں ان میں تقسیم ہوگی. ٹھیک ہے, وہ ہیں اقرب رشتہ دار. یعنی اب تین بیٹے رہ گئے, چوتھے کا تو انتقال ہو گیا, تو اقرب رشتہ دار کون ہے؟ یہ تین بیٹے ہیں. وہ جو پوتا ہے نا یتیم پوتا, وہ اقرب میں نہیں آتا. ٹھیک ہے, تو اس کو نہیں ملے گا کچھ. ٹھیک ہے نا, اب عقل سے سوچیں تو بات بڑی مشکل سے مطلب سمجھ میں تو نہیں آتی, ملنا تو چاہیے, بیٹا ہی ہے, بیٹا ہی تھا نا, بیٹے ہی کے تو بیٹے ہیں نا وہ. ٹھیک ہے, تو اللہ تعالیٰ نا وہ بھی اللہ تعالیٰ ہے بھائی. ٹھیک ہے, تو وہ بھی دیکھتے ہیں نا کہ ہاں بھائی کتنا اپنی عقل کو فالو کرتے ہو اور کتنا جو ہے وہ میرے رسول کو فالو کرتے ہو. ٹھیک ہے, تو رسول کی بات کو اگر فالو کرو گے نا تو پھر ہر معاملے میں عقل تمہاری تھمز اپ نہیں کرے گی پھر. ٹھیک ہے, بہت سارے معاملات میں تھمز اپ تم کرو گے لیکن ہر معاملے میں تم سمجھ نہیں سکو گے باتوں کو. ٹھیک ہے, تو بہرحال تمہیں اپنی عقل کو تہ کر کے رکھنا پڑے گا, وہی تو تمہاری آزمائش ہوگی. جہاں پہ تمہاری عقل میں بات نہ آ رہی ہو پھر بھی تم مانو, وہی تو جا کر کے آزمائش ہوتی ہے. اور یہ دنیا تو آزمائش کے لیے بنائی گئی ہے, لڈو کھلانے کے لیے تو نہیں بنائی گئی ہے. ٹھیک ہے, کہ میرے عقل میں ساری باتیں آ گئی اور ماں کیا زبردست دین ہے جی ہمارا, پورا عقل کے مطابق ہے. نہیں جی, ایسا نہیں ہے. ٹھیک ہے, عقل کے مطابق بے شک ہے لیکن ہماری عقل جو ہے نا وہ اتنی بڑی نہیں ہوتی کہ اس کے اندر پورا دین سما جائے. مسئلہ ہماری عقل پہ. تو اب یہی ہے کہ یتیم پوتے کو نہیں ملے گا کچھ. ٹھیک ہے, تو اب اس کی وراثت کا مسئلہ ظاہر ہے عقل والوں نے کھڑا کر دیا نا, جو بیسویں صدی کے اندر انڈسٹریل ریولیوشن سے جو عقل والے پیدا ہوئے ہیں. ٹھیک ہے, اب وہ اسی قسم کی چیزوں کی ٹوہ میں رہتے ہیں, تاک میں رہتے ہیں کہ کوئی ایسا مسئلہ ان کے ہاتھ آ جائے اور اس کو کھڑا کریں پھر وہ. تو اب اس کے بارے میں بات ہو رہی ہے. اچھا, جب تک آپ کا یہ میسج پڑھ لیتا ہوں, پھر آپ نے وہی پرائیویٹلی میسج. بھائی کوئی اگر ایسی بات ہے کہ اب جو آپ دوسروں کو نہیں پڑھانا چاہ رہے ہیں تو بہتر نہیں ہے کہ آپ لکھیں نا, یا کم لکھیں کم از کم پرائیویٹ میسجز. اچھا, آج ہماری مسجد میں ابن خلدون کا حوالہ دے کر اہل حدیث کو صحیح ثابت کرنے کی کوشش کی, پھر بتایا کہ نجد والے تھے نہ کہ سعودی, نجد عراق والے تھے نہ کہ سعودی کا نجد ریاض. اچھا چلیں چھوڑیں اس بات کو, مان لینا بہتر ہے اور اسی میں خیر ہے. جزاک اللہ. اچھا, یتیم پوتے کی وراثت کا مسئلہ, کہتے ہیں کہ اگر اس کا قرآنی اصول کو سمجھ لیا جائے تو یتیم پوتے کی وراثت کا مسئلہ جو آج کل بلا وجہ ایک نزائی مسئلہ بنا دیا گیا ہے، یعنی ایک نزا کہتے ہیں یعنی جھگڑا، ٹھیک ہے، نزا جھگڑے وہ کہتے ہیں، تو بلا وجہ ایک جھگڑے والا مسئلہ بنا دیا گیا کہ وہ پوتے کو کیوں نہیں ملتی، تو وہ خود بخود ایک قطعی فیصلے کے ساتھ حل ہو جاتا ہے کہ اگر یتیم پوتا بنسبت بیٹے کے ضرورت مند زیادہ ہو لیکن اقربون کے قانون کی روح سے وہ مستحق وراثت نہیں ہو سکتا کیونکہ وہ بیٹے کی موجودگی میں اقرب نہیں ہے، یعنی تین بیٹے موجود ہیں نا تو اب پوتا جو ہے نا وہ اقرب نہیں ہوتا، البتہ اس کی ضرورت رفع کرنے کے لیے دوسرے انتظامات کیے گئے ہیں جن میں سے ایک ایسا ہی انتظام اگلی آیت میں آ رہا ہے۔ اس دور میں موجودہ دور کے مغرب زدہ متجددین کے علاوہ، یعنی جو مغرب کے رنگ میں رنگ گئے ہیں اور پھر وہ دین کی تجدید کرنے کے یا دین کو جو ہے وہ ورکیبل بنانے کے چکر میں رہتے ہیں، تو ان لوگوں کے علاوہ کسی نے بھی اختلاف نہیں کیا ہے۔ ساری امت آج تک قرآن و حدیث کی تصریحات سے یہی سمجھتی آئی ہے کہ بیٹے کے ہوتے ہوئے پوتے کو میراث نہیں ملے گی، خواہ اس کا باپ موجود ہو یا مر گیا ہو۔ ٹھیک ہے، یعنی جو تین بیٹے موجود ہیں، چوتھا بیٹا مر گیا، ٹھیک ہے، تو جو پوتے ہیں نا پوتوں کو کسی بھی صورت میں نہیں ملے گی، ٹھیک ہے، کیونکہ بیٹے موجود ہیں، تو جو زندہ بیٹے ہیں ان کے بیٹوں کو بھی نہیں ملے گی اور جو مر گیا بیٹا اس کے بیٹوں کو بھی نہیں ملے گی، ٹھیک ہے، تو اس میں استحقاق نہیں دیکھا جائے گا بلکہ شریعت کے جو طے شدہ تقسیم ہے اس تقسیم کو ہی دیکھا جائے گا۔ ٹھیک ہے، تو یہاں پہ ویسے مطلب ٹائم تو پورا ہو گیا ہے، تو کوئی اگر پوائنٹ ہو کسی کو کہنے کا تو کر لیں، مطلب وفی کی ملکیت میں جو کچھ ہو سب میں، چلے یہ ایک پوائنٹ ایک دو منٹ لے کر کے اس کو بھی پڑھ لیتے ہیں۔ اس آیت میں مما قل منہ او کثر فرما کر ایک دوسری جاہلانہ رسم کی اصلاح فرمائی گئی ہے، وہ یہ کہ بعض قوموں میں بعض اقسام مال کو بعض خاص وارثوں کے لیے مخصوص کر لیا جاتا تھا، مثلا گھوڑا اور تلوار۔ ہاں یہ ایک، یعنی ایون ہمارے ہاں بھی یہ ایک بڑا مسئلہ ہے نا کہ مثلا گھوڑا اور تلوار وغیرہ اسلحہ یہ سب صرف نوجوان مردوں کا حق تھا، دوسرے وارثوں کو ان سے محروم کر دیا جاتا تھا۔ قرآن کریم کے اس ہدایت نے بتلا دیا کہ میت کی ملکیت میں جو چیز بھی تھی، خواہ بڑی ہو یا چھوٹی، ہر چیز میں ہر وارث کا حق ہے، کسی وارث کو کوئی خاص چیز بغیر تقسیم کے خود رکھ لینا جائز نہیں ہے۔ ٹھیک ہے، تو آج بھی اگر کہ یہاں بھی بندوقیں جو ہیں نا ان کے ترکے میں، تو بندوقوں کا بیٹیوں نے کیا کرنا ہے، تو بیٹوں کو دے دو، ٹھیک ہے، تو اس طرح سے نہیں کیا جا سکتا، بلکہ ہر چیز کے اندر تقسیم ہوگی، جیسے پہلے بھی بات ہو چکی ہے کپڑے لتے میں بھی تقسیم ہوتی ہے۔ اب یہ کپڑوں کا معاملہ بھی یہی ہے کہ بھائی یعنی اگر ماں کا انتقال ہو گیا، ٹھیک ہے، تو اب ماں کے جو کپڑے ہیں تو بھائی وہ بیٹے کیا کریں گے اس کا، ٹھیک ہے، تو وہ بیٹیوں کو دے دو گی، بیٹیوں کو دے دو گی، ٹھیک ہے، اور جو باپ ہے تو باپ کے کپڑے جو بیٹیا کیا کریں گے جی، تو بیٹوں کو دے دو گی، بیٹوں کو دے دو گی، ٹھیک ہے، تو یہ اسلحے سے لے کر کے جو ہے کپڑوں تک یہ چیز جو ہے وہ ظاہر ہے یہ کامن سینس جس کو کہتے ہیں، جو کہ کامن اتنا زیادہ ہوتا نہیں ہے، تو اس کو جب ہم استعمال کرنا شروع کر دیتے ہیں نا شریعت کے خلاف، تو پھر وہ اس میں اس طرح کی باتیں آتی رہتی ہیں۔ تو کلیئر بات اللہ تعالیٰ نے خود فرما دی کہ ایسا نہیں کر سکتے، تاکہ ہر قسم کی چیز کے اندر ترکہ ہوگا، البتہ یعنی جب آپ نے ملکیت یعنی بنا دی تو اب جو ہے نا وہ اپنی مرضی سے بیٹے جو ہیں وہ اگر ماں کے کپڑے تھے تو وہ کپڑے اٹھا کے بیٹے اپنی بہنوں کو دے دیں، ٹھیک ہے، اپنی مرضی سے بالکل، اور اسی طریقے سے اگر باپ کے یعنی ہتھیار تھے اور ہتھیار میں بیٹی کے حصے میں آ گئے تو اب بیٹی اپنی بالکل طیب نفسی، جس کو ہم نے پہلے پڑھا تھا، طیب نفسی کے ساتھ وہ ہتھیار اٹھا کے اپنے بھائیوں کو دے دے، تو بھائی وہ تو اپنے مال میں سے اس نے اٹھا کے ہدیہ کر دیا اپنے بھائیوں کو، تو وہ کیا جا سکتا ہے، لیکن آپ تقسیم کے وقت یہ فیصلہ نہیں کر سکتے کہ نہیں اس کا بیٹی کیا کرے گی تو میں لے لیتا ہوں۔ اگر کیا کہتے ہیں کہ اگر جس بیٹے کا انتقال ہو گیا تو کیا ان محروم بیٹی کی وائف کو، بیٹے کی وائف کو میراث ملے گی کیا، محروم بیٹے کی وائف کو، جب اس کے بیٹے کو کچھ نہیں ملے گا تو پھر وائف کو کیسے ملے گا، ٹھیک ہے، نہیں، वो दादा मर रहे हैं ना, ठीक है, तो दादा के जो जो बेटे हैं वो उनको मिलेंगे ना, तो दादा के जो बेटे हैं उनकी, यानी दादा की जो बहू है, ठीक है, उन बहू को नहीं मिलेगा, ठीक है, माँ के जेवरात बेटों को, बेटियों को मिलेंगे, क्यों मिलेंगे भी बेटियों को, ठीक है भाई, यहाँ पे वो इस्तेमाल के लिए से थोड़ी दिए जा रहे होते हैं, यहाँ तो वैल्यू के हिसाब से तकसीम होती है ना, ठीक है, तो जेवरात जो है वो बेटों को भी मिलेंगे, ठीक है, यानी उनको भी बिल्कुल वैसी तकसीम करना होगा कि उनकी वैल्यू निकाली जाएगी उसके हिसाब से, यानी ये तो जाहिर है ये इतना आसान काम होता नहीं है, ठीक है, बिकॉज हर चीज को आप तोड़ तोड़ के तो नहीं डिवाइड कर सकते ना, तो फिर आपको उसकी वैल्यू निकाल करके या तो पेमेंट करनी होती है कि भाई मैं इसको रख लेता हूँ लेकिन मैं इसकी जो पेमेंट है, जो मार्केट प्राइस है इसकी, उस मार्केट प्राइस को जो है ना फिर मैं इस तरह से तकसीम कर देता हूँ, और जेवर जो है वो सबकी इजाजत के साथ कोई एक उस जेवर को रख ले और बाकियों को जो है वो अपनी तरफ से कैश दे दे, ठीक है, अगर इजाजत शामिल है सबकी, लेकिन उसमें भी आगे रिस्ट्रिक्शन है कि नाबालिगों की इजाजत का भी कोई एतबार नहीं, और जो हाजिर नहीं है उनकी भी इजाजत का कोई एतबार नहीं, ठीक है, तो जभी तो यानी मीरास इतना सेंसिबल मसला है। बहरहाल तो यहाँ पे हम अपनी क्लास रोकते हैं, इंशाल्लाह बाकी लाइव तो फिर पढ़ेंगे, अस्सलाम वालेकुम व रहमतुल्लाहि।